बुढापाका मानिसहरूले भन्छन् धेरै नक्सा उतार्यो भने आयु घट्छ भनेर भन्छन्। यो स्वर्ण महोत्सवको बेलामा मेरो धेरै नक्सा उतारियो क्या हो, बडा दिनको बेलामा पनि कतिजना आएर गुरुबा गुरुबा नक्सा उतार्नु नक्सा, मैले त भने होइन बुढा बुढापाकाहरूको भनाइ अनुसार त धेरै नक्सा उतारे आयु घट्छ भनेर। अघि यहाँ हाम्रो दाईले मेरो आयु घटाइदिनु भयो, एक वर्ष नै घट्यो, स्वर्ण महोत्सवमा धेरै नक्सा उतारे क्या हो। जनवरी 10 तारिक म अब 82 पुगेर 83 पाइलो टेक्दैछु है, खासमा चाहिँ 82 भन्छ, उता दार्जिलिङमा चाहिँ 82 भन्छ, 82। मेरो प्रभुसँग प्रार्थना, प्रभु म 82 हुन माग्दिन, म ताजा हुन माग्छु, ताजा हुन माग्छु म। 82, 83, 84 कतिसम्म प्रभुले 80 राख्नुहुन्छ मलाई, म चाहिँ 82 चाहिँ हुन चाहन्न, म ताजा नै हुन चाहन्छु, किनकि परम प्रभु परमेश्वरको पवित्र आत्माको भरपुरी पाएका मानिसहरू कहिल्यै पनि 82 हुँदैनन्, ताजा नै रहन्छन्। आमेन, आमेन, आमेन। पवित्र आत्माका भरपुरी पाएका मानिसहरू जहिले पनि ताजा नै रहन्छन्। एउटा कथा भनौँ है, यो एकजना पास्टर गुरुबारे 40-45 वर्षसम्म सेवकाइ गर्नुभएको, उहाँ बित्नु भएपछि स्वर्ग जानुभयो अरे, अनि स्वर्ग जानुभयो, 40-45 वर्ष जति सेवकाइ गर्नुभएको, अनि अघिल्तिर जाने एकजना मान्छे चाहिँ उसले नै चिनेको एकजना मान्छे, चिने जस्तो लागेर यसो हेरेको त हो चिनेकै मान्छे रहेछ। हाम्रो घरको छेउमा बस्ने एकजना ड्राइभर दाई अरे, गाडी हाँक्ने मान्छे, जहिले पनि माथेर मात्रै बस्ने, जहिले पनि माथि रहने, माथेर मात्रै जहिले पनि बोल्दाखेरि पनि नराम्रो फोहोर बोली गर्ने त्यो मान्छे अघि अघि जान लागेको, अनि पास्टर गुरुबा चाहिँ त्यो 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 मान्छे पनि प्रभुमा विश्वासी नै रहेछ, नभएदेखि त स्वर्ग जान सक्ने थिएन नि, हो कि, प्रभुलाई ग्रहण गरेकै मान्छे रहेछ। अनि गएको त पत्रुसले अघिल्तिर बसेर भन्यो अरे त्यो मान्छेलाई, ए आउनुभयो त भए पनि आए, त्यहाँदेखि पत्रुसले त एउटा सुनको लाठी पनि दियो अरे, अनि सुनले मोडेको एउटा दोसल्ला पनि ओढाइदियो अरे त्यो ड्राइभर भाइलाई। अनि यो पास्टर गुरुबाले चाहिँ सम्झ्यो अरे, एकजना त्यस्तो मान्छेलाई त त्यस्तो प्रकारको आदर भयो भनेदेखि मलाई त सुनको त होइन हिरा मोती जडेको लाठी पो मिल्ने हो कि क्या र, आज त दोसल्ला पनि सुनले जडेको त होइन हिरा मोतीले जडेकै पाउने हो कि क्या भनेर ऊ अघि बढे अरे। अघि गएको त पत्रुसले त एउटा काठको लाठी ल्यायो अरे सानो, अनि त्यहाँदेखि थोत्रो एउटा दोसल्ला ल्याएर यसो दियो अरे, अनि पास्टर गुरुबाको त चित्त बुझेन अरे, होइन तपाईँ पनि छुटाउनुहुन्छ कि क्या हो, त्यो मान्छे त धेरै गयल मान्छे हो, जहिले पनि माथेर हिँड्ने, जहिले पनि नराम्रो शब्द बोल्ने, त्यस्तो मान्छेलाई चाहिँ तपाईँले सुनको लाठी दिनुभयो, सुनको दोसल्ला, सुनले जडेको दोसल्ला ओढाइदिनु भयो, अनि मैले 40-45 वर्षसम्म प्रभुको सेवा गरेको, अनि तपाईँले मलाई चाहिँ यस्तो खालको थोत्रो लाठी अनि यो दोसल्ला, यो त तपाईँले छुटाउनु भयो भन्दाखेरि पत्रुसले के भन्यो अरे, होइन होइन भाइ होइन, यहाँ त के हुन्छ भने कामको नतिजा हेरेर नै त्यहाँदेखि इनाम दिने त्यस्तो खालको चलन छ, तपाईँले ठुलो काम गर्नुभयो यिनले सानो काम गर्नुभयो त्यस्तो खालको कुरो होइन कि, यहाँ त कामको नतिजा हेरेर नै इनाम दिने चलन छ। यो ड्राइभर भाइले गाडी हाँक्दाखेरि सबै मानिसहरूले परमेश्वरलाई प्रार्थना गर्छन्, यतातिर लाँदाखेरि पनि प्रार्थना गर्छन्, उतातिर लाँदाखेरि पनि प्रार्थना, घुमाउँदै बेलामा पनि प्रार्थना, यहाँसम्म कि कहिल्यै पनि परमेश्वरको नाम नजप्ने मान्छेहरू पनि हे भगवान भनेर कराउँछन्। तपाईँले प्रचार गर्दा चाहिँ मान्छेहरू सबै निदाइराखेको हुन्छ. अब तपाईँ आफै भन्नुहोस्, जाग रह र प्रार्थना गर भने प्रभुले नै भन्नुभएको हो, अनि तपाईँको सेवकाईमा चाहिँ सबैजना सुतिराखेका, यिनले गाडी हाँक्दै बेलामा चाहिँ सबैजना प्रार्थना गरिराखेका, कुन चाहिँ ठुलो कुरो हो भन्दाखेरि त्यो पास्टर गुरुवाले भने ठिकै भन्नुभयो.
लो, मैले त्यति भनेको, त्यति भनेर पनि अहिले वचन सुनाउँदै बेलामा निदाउँदै गरेको देखेँ म, यहाँबाट झटा रहन्छु म तपाईँ. फेरि माथि गएर मलाई त्यस्तै खालको थोत्रो दोष लडाइदियो भने के फाइदा भयो मलाई.
अब प्रभुको वचन हामी राम्ररी ध्यानसँग सुनौ. 2008 सालमा प्रवेश गरेका छौँ उहाँहरू. प्रभुको अनुग्रहले स्वर्ण महोत्सवको वर्ष यति धेरै आशिष भयो, यति धेरै आशिष भयो. ओ प्रभुलाई जतिकै धन्यवाद चढाए पनि पुग्ने होइन. मैले त प्रभुलाई भनेको थिएँ, प्रभु हामीको स्वर्ण महोत्सवको कार्य चाहिँ खालि दिवालीको आतसबाजी जस्तै, फायर वर्क्स जस्तो मात्र नहोस्, एकदम उज्यालो हुने, पटाका पड्कने, धेरै आवाज, त्यहाँदेखि चाहिँ साई सुटमा ध्यारो भएर जाने, त्यस्तो नहोस् भने प्रभुसँग प्रार्थना गरेको. हामीको स्वर्ण महोत्सवको वर्ष पछिबाट हो हामीको ज्ञानेश्वर मण्डलीमा पवित्र आत्माको आगो सल्कोस्, जागृतिको आगो सल्कोस्, अनि प्रभुको अनुग्रहले यो काम अब सुरु भएको छ. तपाईँ र मेरो जीवनमा प्रभुले पवित्र आत्माको जागृति ल्याउनु भएको छ. ओ हामी जागेका छौँ. हामीहरू हामी त जहिले पनि बसेर कुरा गरिरहन्छौँ, नि कुरा गर्दाखेरि जहिले पनि यो वर्ष बितेको वर्ष हामीले पाएका त्यति धेरै मानिसहरूले पवित्र प्रभुलाई ग्रहण गरेकाले पानीको बप्तिस्मा लिएका, यहाँ ज्ञानेश्वरमा मात्र होइन, शाखा मण्डलीहरूमा मात्र होइन, आबद्ध मण्डलीहरूमा पनि त्यति धेरै मानिसहरूले पानीको बप्तिस्मा लिएको. अघि कहिले पनि त्यस्तो भएको थिएन. चार चार ठाउँमा हामीले नयाँ संगतिहरू सुरु गर्न सक्यौँ. अघि त्यस्तो कहिल्यै भएको थिएन. प्रार्थनाको जीवनमा, स्तुति प्रशंसाको जीवनमा, प्रचारको जीवनमा प्रभुले आगो सल्काउनु भएको छ. अघि कहिले त्यस्तो भएको थिएन. यो भवनमा नै बसेर हामीहरू प्रभुको सेवा आराधना गरिराखेका छौँ. यस्तो खालको त हामीको सपनादेखि बाहिरको कुरो हो यो. अघि सानो त्यहाँ ठाउँमा कोचिएर बस्थ्यौँ हामीहरू. हुरी बतास आँधी बेरी आउँदाखेरि कति गाह्रो हुन्थ्यो, पानी झरीको बेलामा बस्ने ठाउँ पनि हुन्थेन. प्रभुको अनुग्रहले यति राम्रो भवन हामीले पायौँ. एउटा घमण्ड, प्रभुमा घमण्ड गर्ने कुरो त के भनेदेखि, हामीले अरूहरू कहाँ हात पसारेर पैँचो बागेर पैसा अरूहरूबाट अनुदान लिएर बनाएको होइनौँ. हामीले आफ्नो मुठी खोलेर प्रभुलाई दिनपर्ने दशौँ अंश दिएर, प्रभुको भण्डार निर्माणको कामको लागि पैसा दिएर हामीले यो भवन बनाएका हौँ. घमण्ड गर्ने कुरो हुन त आफै घमण्ड गर्ने होइन कि, प्रभुमा घमण्ड गर्ने कुरो. मण्डलीले यो भवन आफ्नै पैसाले बनाएको, नेपालको लागि एउटा ठुलो उदाहरणको कुरो. सख्त रहेछ, परमेश्वरका बालक बालिकाहरू भिख माग्न पर्दैन रहेछ, ऋण लिन पर्दैन रहेछ. हामीले आफैले नै खुला हृदयले दियौँ भने परम प्रभु परमेश्वरले हामीलाई आशिष दिनुहुँदो रहेछ. प्रभुले यी सबै आशिष हामीलाई दिनुभएको. तर एउटा कुरो भाइ बहिनीहरू, अब हामीहरू यतिकै बस्ने कुरो होइन. आज मैले तपाईँलाई भन्न लागेको कुरो चाहिँ के भनेदेखि, हामी अब अझै अघि बढेर जानुपर्छ. खासमा त मैले त के सोचेको थिएँ भनेदेखि, आजको सूचना पत्रमा लेखेको कुरो, आजको गहिराईले भोलिको उचाइलाई निर्धारित गर्दछ. यो पाठ मैले सोचिराखेको, यो पाठ पो मण्डलीलाई दिन राम्रो हुन्छ होला भन्ने मैले सोचेको थिएँ. तर प्रभुले मलाई देखाउनु भयो, नाइ ठिकै छ, त्यो त उनीहरूले पढिहाल्छन् नि, सूचना पत्रमा रहेका कुराहरू सबैले नै पढिहाल्छन्। अनि प्रभुले आज मलाई तपाईँहरूलाई भन्नको लागि दिनुभएको कुरो चाहिँ अलिकति बेग्लै कुरो हुन त हामीले सुनिराखेकै कुरो नौलो कुरो त होइन। म फेरि पनि तपाईँहरू आज त्यो कुरो सम्झाउनलाई यहाँ खडा भएको, जहाँसम्म प्रभुको अनुग्रहले हामीले आइपुगेको छौँ हामीले त्यहीँ रहने छैनौँ, हामी योभन्दा अघि बढेर जानुपर्छ। भइगयो प्रभु यति भए पुग्छ हामीहरूलाई भनेर हामी बस्दैनौँ। जब प्रशस्त 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 आशिष प्रभुले हाम्रो लागि ख्रिस्त येशु प्रभुमा राखिदिनु भएको छ परमेश्वर पिताले, पहिलो कुरिन्थी दोस्रो अध्यायको 9 र 10 पदमा लेखेका कुराहरू, आँखाले नदेखेका कानले नसुनेका मानिसको हृदयले नसोचेका कुराहरू परम प्रभुले उहाँलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएका कुराहरू उहाँले पवित्र आत्माद्वारा अब प्रकट गर्दै हुनुहुन्छ, देखाउँदै हुनुहुन्छ, सुनाउँदै हुनुहुन्छ, बुझाउँदै हुनुहुन्छ। अनि यसै कारण प्रियहरू हो परमेश्वर पिता यति भए पुग्छ हामीहरूलाई भनेर बस्ने समय आएन, अझै परमेश्वरले दिँदै हुनुहुन्छ। थाप्न पर्ने आफै जो गरेर साँचेर राख्नलाई होइन, अरूहरूलाई दिनलाई, अरूहरूसँग बाँड्नलाई, अरूहरूलाई ती कुराहरू अरूहरू कहाँ पुर्याउनलाई परमेश्वरबाट थाप्न पर्ने, ज्ञानेश्वर मण्डलीले यो कुरो सिक्न पर्यो। हामीमा त्यस्तै खालको स्वभाव हुन्छ। अनि कतिचोटि हामीहरू चाहिँ आफूसित भएका थोरै कुरा भएदेखि भइगयो परमेश्वर पिता यति भए हामीलाई पुग्छ भनेर हामी बस्छौ। परमेश्वर भन्नुहुन्छ नाइ, तिमीहरूले माग त तिमीहरूलाई दिइनेछ, खोज त भेट्टाउनेछौ, गजगच्याउ त तिमीहरूको निम्ति उघारिनेछ। यसै कारण अझै माग्ने समय हो, अझै खोज्ने समय हो, अझै गजगच्याउन पर्ने समय हो, किनकि परम प्रभु परमेश्वर पिताको भण्डारमा प्रशस्त 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 आशिषहरू राखिएका छन्। याकुब 1:17 भन्दछ, याकुब 1:17, हरेक असल दान र हरेक उत्तम वरदान माथि बाटकै हो जो ज्योतिको पिताबाट आउँछ, जसमा न त कहिल्यै अदल बदल न फेरफारको छाया हुन्छ। परमेश्वरको वचनमा लेखेको कुरो, हरेक असल दान र हरेक उत्तम वरदान माथि बाटकै हो। रोमी 8:32 लेखेको छ, रोमी 8:32 परमेश्वर जसले आफ्नो निज पुत्रलाई पनि बाँकी राख्नु भएन तर हामी सबैको लागि उहाँलाई दिइहाल्नु भयो, उहाँको साथमा अरू सबै थोक उहाँले कसरी हामीलाई सित्तैमा दिनुहुने छैन र ख्रिस्त येशूलाई आफ्नो एकमात्र पुत्रलाई त उहाँले बाँकी राख्नु भएन, तपाईँ र मेरो लागि उहाँलाई दिइहाल्नु भयो भनेपछि कुन यस्तो कुरो छ परमेश्वर पितासँग जो ख्रिस्त येशू भन्दा पनि अझ बहुमूल्य, ख्रिस्त येशू भन्दा पनि अझ प्रिय, जो परमेश्वरले आफ्नो लागि साँचेर राख्नुहुन्छ, आफ्नो एकमात्र पुत्रलाई त साँचेर राख्नु भएन दिइहाल्नु भयो भनेपछि कुन कुरो परमेश्वरले रोकेर राख्नुहुन्छ। यसै कारण हो भाइ बहिनीहरू हामी स्वर्ण महोत्सवको आशिषमा हामी आइपुग्यौं, अनि परमेश्वरले नभन्नु भइगयो परमेश्वर पिता तपाईँले यति दिनुभयो यति भए पुग्छ, नाइ यति भए पुग्दैन, हामीलाई यति भए पुग्दैन, परमेश्वरले प्रशस्त प्रशस्त प्रशस्तसँग दिनुहुन्छ। मैले तपाईँलाई धेरैपल्ट भनेको फेरि पनि दोहोऱ्याउन मन पर्यो, एस्तरको किताबमा हामी पढ्छौँ, एस्तरको किताबमा लेखिएको कुरो त्यहाँ कसरी लेखेको छ, रहा अहासुरसले ठुलो भोज लगाए, अनि भोज लगाएर त्यहाँदेखि मानिसहरूलाई निम्त्याए, ठुला ठुला मानिसहरूलाई। एस्तरको किताबको 1:7 र 8 पदमा लेखिएको छ, राजाले किसिम किसिम बुट्टा भएका सुनका कचौराहरूमा दाखमध्य दिए, राजाले दिएको दाखमध्य राजसी प्रशस्ततामा थियो, त्यहाँ कसैलाई जबरजस्ती पियाउने नियम थिएन, हरेक मानिसको इच्छाको ख्याल राख्नु भनी राजाले आफ्ना भण्डारका सबै कर्मचारीहरूलाई हुकुम गरेका थिए. राजसी प्रशस्ततामा असल दाखमध्यहरू बाँडियो. सुनका कचौराहरूमा उनीहरूले दाखमध्य पिए. अनि त्यहाँ चाहिँ एउटा नियम के थियो भने कसैलाई पनि तिमीले जबरजस्ती नगर्नु है. मानिसले आफ्नो इच्छा अनुसार जति पिउन चाहन्छन् त्यति पिउन्, तिमीले जबरजस्ती नगर्नु है भन्ने राजाको नियम नै थियो. यसकारण कति मानिसहरू थिए जुनहरूलाई पिउन मन पर्ने, उनीहरू त प्रशस्तसँग पिए, प्रशस्तसँग, त्यो पनि असल दाखमध्य, त्यो पनि राजसी प्रशस्ततामा. ओ राज दरबारमा जति प्रशस्तता हुन्छ त्यस अनुसार उनीहरूले पिउनसम्म पिए. तर कति मानिसहरू थिए त्यहाँ जुनहरूले चाहिँ खालि थोरै मात्र पिए, यति भए हामीलाई पुग्छ, यति भए पुग्छ मलाई, मलाई योभन्दा बढी चाहिँदैन. अनि तिनीहरूले त्यति मात्रै पाए, धेरै चाहनेले धेरै पाए, थोरै चाहनेले थोरै पाए. अनि कति त्यहाँ थिए जुनहरूले त के भने भन्थ्यो कि होइन, मैले त कहिले पनि दाखरस पिएको छैन, यसकारण म पिउन चाहन्न. अनि राजाको नियमअनुसार त्यस्ताहरूलाई पनि जबरजस्ती गर्नुहुँदैन, पिउन चाहँदैन भने नपिए पनि हुन्छ. परमेश्वरको राज्यमा कसैले कसैलाई कर लाउन सक्दैन, तपाईँ र मेरो इच्छामाथि निर्भर गर्दछ. यदि तपाईँ धेरै चाहनुहुन्छ भनेदेखि तपाईँ धेरै पाउनुहुन्छ, यदि तपाईँ थोरैमा नै सन्तुष्ट हुनुहुन्छ भने त्यति थोरैमा नै तपाईँ सन्तुष्ट रहनुहुन्छ, तपाईँलाई कसैले पनि कर गर्दैन. यति आशिष भए पुग्छ मलाई भन्ने तपाईँ भन्नुहुन्छ भने त्यति नै आशिष भए पुग्छ तपाईँलाई. अब्राहमको बारेमा याद छ, 100 वर्षको उमेरमा उसकी श्रीमती सारा 90 वर्ष पुगेकी, अनि त्यति बुढेसकालमा परमेश्वरले अब्राहम र सारालाई इसहाक दिनुभयो, प्रतिज्ञाको पुत्र इसहाक दिनुभयो. अचम्मको कुरो नि. अनि एक समय त आयो जब परमेश्वरलाई अब्राहमले के भन्दछ, म यो पढिदिउँ है बाइबलबाट गन्तीको किताब, माफ गर्नुहोस्, उत्पत्तिको किताबमा यो कुरो यसरी लेखिएको छ. उत्पत्तिको 17 अध्यायमा म पढ्दैछु. उत्पत्तिको 17 अध्यायको 17 र 18 र 19 पद. तब अब्राहम घोप्टो परी मनमनै हाँसेर भने, के 100 वर्ष पुगिसकेकोलाई सन्तान होला? 90 वर्ष पुगी कि साराले बालक जन्माउलिन् र? 18 पद. अनि अब्राहमले परमेश्वरलाई भने, इस्माएल नै तपाईँको दृष्टिमा बाँचिरहेता हुन्छ. तर परमेश्वरले भन्नुभयो, होइन, तेरी स्वास्नी साराले नै तेरो लागि एउटा छोरा जन्माउनेछ र तैँले त्यसको नाउँ इसहाक राख्नेछस्. अब्राहमले त परमेश्वरलाई के भनेको भनेदेखि, परमेश्वर इस्माएल भए पुग्छ, तपाईँले इस्माएल दिनुभएको छ, इस्माएल भए पुग्छ, दुःख नगर्नुहोस्, अब दुःख नगर्नुहोस्, म 100 वर्ष पुगिसके, मेरी श्रीमती 90 वर्ष पुगेकी छ, अब दुःख नगर्नुहोस्, हामीलाई इस्माएल भए पुग्छ. परमेश्वरले भन्नुहुन्छ, नै होइन, तेरी स्वास्नी साराले नै तेरो लागि एउटा छोरो जन्माउनेछ र तैँले त्यसको नाउँ इसहाक राख्नेछस्. परमेश्वरले इसहाक दिने योजना राख्नु भएको सुरुदेखि नै. अनि अब्राहम भन्छ, होइन, इस्माएल भए पुग्छ, अब इस्माएल भए पुग्छ. अब्राहमले पनि त्यसरी गरेको. परमेश्वरले भन्नुभयो, नाइ, तेरी श्रीमती साराद्वारा नै इसहाकको जन्म हुन पर्छ, मैले इसहाक दिने मैले योजना बनाएको, यो मेरो योजना अनुसार हो. भाइ बहिनीहरू, हामीले कहिले पनि परमेश्वरको काममा बाधा दिनुहुन्न. परमेश्वरले तपाईँ र मलाई इसहाक दिन चाहनुहुन्छ भने भयो, परमेश्वर अहिले इस्माइल भए पुग्छ भन्ने कुरो हामीले गर्नुहुन्न, मिल्दैन त्यो कुरो. याद छ तपाईँलाई, राहेल पनि बाँझी थिए, याकुब कि श्रीमती राहेल पनि बाँझी थिए। उत्पत्तिको 30 अध्यायमा हामी पढ्छौ, उत्पत्ति 30 अध्यायमा राहेल पनि बाँझी थिए, अनि बाँझी भएको सन्तान नै थिएन, सबै कुरो थियो। याकुबको प्यार पनि उसले पाइराखेको, तर पनि सन्तान नै नभएको त्यस्तो अवस्थामा उत्पत्ति 30 अध्यायको 22 पददेखि म पढिदिउँ है, 22 देखि 24 सम्म। तब परमेश्वरले राहेललाई याद गर्नुभयो र तिनको बिन्ती सुनेर तिनको गर्भ खोलिदिनुभयो। तिनी गर्भवती भएर एउटा छोरो जन्माइन् र भनिन्, परमेश्वरले म माथि परेको निन्दा हटाइदिनु भयो। 24 पद, ओ परम प्रभुले मलाई अर्को छोरो पनि देउन् भनी तिनले त्यसको नाउँ युसुफ राखिन्। तिनले राहेलले छोरोको नाउँ युसुफ राखिन्। अनि युसुफको अर्थ चाहिँ के रहेछ भने अझ अरू पनि, युसुफ भनेको चाहिँ त्यो रहेछ, अझै अरू पनि भनाइको अर्थ चाहिँ राहेललाई यो कुरो याद थियो, परमेश्वरले युसुफ मात्र दिनुभएको छैन, युसुफ बाहेक मलाई अरू पनि दिनुहुनेछ। अनि यसै कारण जब जब राहेलले युसुफलाई बोलाउँथ्यो, युसुफ युसुफ भनेर बोलाउँदै बेलामा उसलाई यो कुरो याद हुन्थ्यो, परमेश्वरले मलाई युसुफ मात्र दिनुभएको होइन, परमेश्वरले मलाई अर्को पनि दिनुहुनेछ। अनि परमेश्वरले बिन्यामिन पनि दिनुभयो। हामीहरूले परमेश्वरले युसुफ दिनुभयो, भइगयो परमेश्वर युसुफ भएदेखि पुग्छ मलाई भन्ने कुरो होइन रहेछ प्रियहरू हो। युसुफ नाउँको अर्थ नै अर्को पनि, अर्को पनि। अनि जब हामी युसुफ युसुफ भन्छौँ, परमेश्वर युसुफले मात्र पुगेन, मलाई अर्को पनि चाहियो, त्यस किसिमको लालसा, त्यस किसिमको भोक, त्यस किसिमको चाहना तपाईँ र ममा हुन पर्यो। स्वर्ण महोत्सवको वर्षले हामीको हृदयमा त्यस प्रकारको इच्छा चाहना उत्पन्न गर्न पर्यो। यतिले मात्र पुग्दैन परमेश्वर, म लोभी भएको होइन, म कपटी भएको, म लोभैले लोभ गरेको होइन परमेश्वर, तर मलाई यतिले मात्र पुग्दैन, मलाई अझै चाहिन्छ, मलाई अझै चाहिन्छ। तपाईँलाई याद छ कालेबले आफ्नी छोरी आक्साको बिहे गरिदिएको कुरो, अनि हामीहरू यहोशूको पुस्तकमा त्यो कुरो यसरी पढ्छौ, यहोशू पन्ध्र अध्याय अनि त्यसको 16 पददेखि तल 19 पदसम्म यसरी लेखिएको छ। कालेबले भने, जसले किर्यत सेपेरलाई जितेर त्यसलाई कब्जा गर्छ त्यसैलाई म मेरी छोरी अक्सा विवाह गरिदिनेछु। तब कालेबको भाइ कनजको छोरो ओत्नियलले त्यो कब्जा गरे र कालेबले आफ्नी छोरी अक्सालाई उनीसित विवाह गरिदिए। अक्सा ओत्नियल कहाँ गएपछि तिनले आफ्नो बाबुसँग एउटा जग्गा माग्नलाई उनलाई सुल्याइन्। तब अक्सा आफ्नो गधाबाट ओर्लिन्, अनि कालेबले तिनलाई भने, तँलाई के चाहियो? तब तिनले भनिन्, मलाई दाइजो दिनुहोस्, किनकि तपाईँले मलाई दक्षिणतिरको जग्गा त दिनुभयो, मलाई अब पानीका मुहानहरू पनि दिनुहोस्। जग्गा त दिनुभयो, दक्षिणतिरको जग्गा त दिनुभयो, तर जग्गाले मात्र पुगेन, मलाई अब पानीका मुहानहरू पनि दिनुहोस्। तब उनले तिनलाई माथिल्लो र तल्लो दुवै मुहानहरू दाइजो दिए। अक्साले के भन्दछ उसको बालाई, बा तपाईँले मलाई दक्षिणतिरको मुलुक दिनुभयो, यति धेरै ठाउँ मलाई दिनुभएको छ, तर बा मलाई जमिन मात्र भएर पुगेन, मलाई पानीका मुहान पनि चाहियो। किनकि जमिन मात्र भएर के फाइदा? उराट लाग्दो मरुभूमि जस्तो जमिन मात्र भएर के फाइदा? त्यो जमिनबाट अन्न उब्जाउनु हो भनेदेखि मलाई पानी पनि चाहियो, पानीका मुहानहरू पनि दिनुहोस्। अनि कालेबले आफ्नी छोरी आक्सालाई दाइजो स्वरूप माथिल्लो मुहान पनि, तल्लो मुहान पनि, उसले त आक्साले त त्यसरी विचारेकी थिइन, उसले त सायद माथिल्लो मुहान मात्रै सम्झिराखेकी थिए ओली। माथिल्लो मुहानहरू पानीका खोलाहरू माथिकाहरू पाएदेखि पुग्छ, तर बाको विचार चाहिँ माथिल्लो मुहान मात्र होइन, तल्लो मुहानहरू पनि, तल रहेका खोला नालाहरूबाट आउने पानी पनि अक्सरै दिनुपर्छ। भाइ बहिनीहरू, हाम्रो परमेश्वर त्यस्तो परमेश्वर हुनुहुन्छ, माथिबाट आउने आशिष मात्र होइन कि तलबाट आउने आशिष पनि परमेश्वरले तपाईँ र मलाई ख्रिस्त येशू प्रभुमा दिनुहुन्छ। त्यस्तो परमेश्वर, हामी त कतिचोटि परमेश्वरलाई सीमित बनाउँछौँ, परमेश्वर त्यति मात्र भए पुग्छ भन्छौँ, हामीहरू त्यति मात्र भए पुग्छ, तर परमेश्वरले तपाईँ र मलाई दिनको लागि चाहिँ त माथिका मुहानहरू मात्रै सोच्नु भएको छैन, तलका मुहानहरू पनि परमेश्वरले सोचिराख्नु भएको छ। आशिष भन्ने कुरोहरू, भाइ बहिनीहरू, परमेश्वरले आशिष त्यस प्रकारले खालि माथिबाट खन्याउने आशिष मात्र होइन कि तलबाट उमार्ने आशिष पनि परमेश्वरले तपाईँ र मेरो लागि राखिदिनु भएको छ ख्रिस्त येशू प्रभुमा। लिनु पर्ने हामी भइगयो परमेश्वर यति भए पुग्छ भन्ने कुरो हामीले त्यसरी गर्नु मिलेन, हामीले लिनु पर्ने। युसुफको कुलको बारेमा तपाईँलाई याद छ, युसुफका कुलमा धेरै थिए मानिसहरू, हामी यहोशूको 17 अध्यायमा पढ्छौँ, त्यो यहोशूको 17 अध्यायमा युसुफका कुलमा धेरै मानिसहरू थिए, अनि यसै कारण तिनीहरूले आइकन 14 पददेखि हामी पढ्छौँ, युसुफ यहोशूको 17 अध्यायको 14 म पढिदिउँ है, 14 18 म पढिदिन्छु। अनि युसुफका खलकले, यहोशू 17:14, औ युसुफका खलकले यहोशू र यसो भने, परमप्रभुले हामीलाई अहिलेसम्म आशिष नै दिनुभएको हुनाले हामी गन्तीमा बढ्ता नै छौँ भन्ने जानेर पनि हाम्रो अधिकारको निम्ति किन एउटै मात्र चिट्ठा हालेर एकै भाग मात्र तपाईँले दिनुभयो? तब यहोशूले तिनीहरूलाई भने, तिमीहरू गन्तीमा धेरै छौ र एप्रैमको पहाडी देश तिमीहरूलाई साँगुरो हुन्छ भने, परिजी र रपाईहरूको देश जङ्गलमा गएर तिमीहरूको निम्ति जङ्गल फाँड। 16 अनि युसुफका खलकले भने, पहाडी देशमा हामी अटाउँदैनौ, औ बेतसान त्यसका सहरहरूमा बस्नेहरूसँग र इजरायलको बेसीमा बस्ने अर्थात् त्यस देशको बेसीमा बस्ने सबै कनानीहरूसँग फलामका रथहरू छन्। तब यहोशूले युसुफका घराना अर्थात् एप्रैम र मनस्सेलाई यसो भने, तिमीहरू धेरैजना छौ र बलिया पनि छौ, तिमीहरूलाई एक भाग मात्र हुने छैन, पहाडी देश जङ्गल भए तापनि तिमीहरूकै हुन्छ, तर त्यसका रुखहरू फाँड र त्यहाँ आसपासका जमिन पनि तिमीहरूकै हुनेछ, ती कनानीहरूसँग फलामका रथहरू भएकाले तिनीहरू सामर्थ्य छन्, तापनि तिमीहरूले तिनीहरूलाई धपाउन सक्छौ, तिमीहरू धेरै छौ, यो पहाडी ठाउँमा हटाएनौ तिमीहरू भनेदेखि फैलिएर जाने काम हो तिमीहरूको। ज्ञानेश्वर मण्डली धेरै ठुलो भयो, अब हामी अटाउन छाड्यौँ यस ठाउँमा, यसै कारण हामी अहिले ललितपुरमा पनि गयौँ, जोरपाटीमा गयौँ, गङ्गुबुमा गयौँ, पनौतीमा गयौँ, हामीहरू अझै नगरकोटमा गयौँ, जर्सिङ पौवामा गयौँ, अनि अरू ठाउँहरूमा गाम्छामा गयौँ, उता रानी पौवामा गयौँ, गुर्जुधारामा गयौँ, सृजना नगरमा गयौं, यो उपत्यकाभित्र नै अरू कति ठाउँहरूमा फैलिएर गएका छौँ, अझ फैलिएर जान पर्ने हो। आबद्ध मण्डलीहरू खालि पहाडी भेकमा मात्र होइन, तल तराईतिर पनि फैलिएर जान पर्ने। याद छ तपाईँलाई, आबद्ध मण्डलीका भाइ बहिनीहरू कति धेरै 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 छन्। सिमोन बाबुहरू अब जाँदै हुनुहुन्छ केही दिन पछाडि, उता तराईतिरको आबद्ध मण्डलीहरू कति ठाउँ घुम्नलाई जानुहुन्छ उहाँहरू सेवकाईको लागि। हामीलाई त बडो अचम्म लाग्यो, पोहोर साल हामीको एउटा आबद्ध मण्डलीमा एकै दिनमा, राम्ररी कान खोलेर सुन्नुहोस् है, कारण यस खालका कुराहरू नेपालको इतिहासमा कहिले पनि भएको थिएन। एकै दिनमा हाम्रो ज्ञानेश्वर मण्डलीको आबद्ध मण्डली, एउटा आबद्ध मण्डलीमा 138 जनाले पानीको बक्तिसमा लिए, 138 जनाले एकै दिनमा पानीको बक्तिसमा लिए। नेपालको इतिहासमा यस्ता खालका कुराहरू अघि कहिले पनि घटेको थिएन। फैलिएर जाने समय आयो, फैलिएर जाने समय आयो। अब हामीहरू कोचिएर यहाँ मात्र बसेर यो मासमा ढुक्कै भएर स्तुति प्रशंसाको लागि हात उचालेर बस्ने समय मात्र भएन कि, अब हामी चाहिँ बाहिर पनि निस्केर जान पर्ने समय आयो। अनि यहोशूले युसुफका खलकार भन्दछन्, पहाडी ठाउँमा तिमीहरू अटाएनौ भनेदेखि गएर जङ्गलहरू फाँड न, त्यहाँ पनि बसोबास गर, तलतिर पनि जाऊ तिमीहरू। अनि आए सायद हुन सक्दछ प्रभुले आज तपाईँ र मलाई त्यही कुरो भन्न लाग्नु भएको छ। स्वर्ण महोत्सव सिद्धियो, 50 वर्ष सिद्ध्यायौँ, अब हामीहरू फैलिएर जान पर्ने, फैलिएर जान पर्ने। ओ प्रभुले तपाईँले मेरो जीवनमा धेरै आशिष हामीलाई दिँदै हुन लाग् दिँदै हुनुहुन्छ। जति हामीले पाएका छौँ त्यतिमा हामी सन्तुष्ट भएर नरहौँ। तपाईँले यीशु प्रभुलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुभयो, प्रभुलाई धन्यवाद होस्। तपाईँले पवित्र आत्माको बप्तिस्मा पाउनु भएको छ, प्रभुलाई धन्यवाद होस्। तपाईँ अन्य भाषामा प्रभुको स्तुति प्रशंसा गर्न सक्नुहुन्छ, प्रभुलाई धन्यवाद होस्। अरू आत्माका वरदानहरू पनि तपाईँले प्राप्त भएको छ, प्रभुलाई धन्यवाद होस्। आत्माका फलहरू गलाती 5:22-23 रहेका आत्माका फलहरू, प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम, यस्ता आत्माका फलहरू तपाईँको जीवनमा फल्न लागेका छन्, प्रभुलाई धन्यवाद होस्। तर प्रियहरू हो, हामी यतिमा सन्तुष्ट भएर रहने होइन, यतिमा सन्तुष्ट रहने कुरो होइन। फल फलाउने कुरोकै सम्बन्धमा पनि प्रभु येशु ख्रीष्टले के भन्नुभयो याद छ तपाईँलाई? प्रभु येशु ख्रीष्टले के भन्नुभयो युहन्नाको 15 अध्यायमा? फल फलाउने कुरोकै सम्बन्धमा पनि प्रभुले यस प्रकारले भन्नुभयो, युहन्नाको 15:2 लेखिएको छ, ममा फल नफल्ने हरेक खाँगालाई उहाँले छाट्नुहुन्छ, फल फल्ने हरेक खाँगालाई झन बढ्ता फल फलोस् भने उहाँले छिमल्नुहुन्छ, छाट्नुहुन्न। फल नफल्ने आँगालाई चाहिँ छाट्नुहुन्छ, काटिदिनुहुन्छ, फल फल्ने आँगालाई चाहिँ उहाँले छिमल्नुहुन्छ, अङ्ग्रेजीमा प्रुन भन्छ हो, उहाँले छिमल्नुहुन्छ। किन छिमल्नुहुन्छ? अझै धेरै फल फलाउनका लागि, अझै धेरै फल फलाउनका लागि। 5 पदमा भन्दछ, युहन्ना 15:5, दाखको बोटमै हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ, जो ममा रहन्छ र म त्यसमा, त्यसैले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ, धेरै फल फलाउँछ। गइकन 8 पदमा लेखेको छ, तिमीहरूले धेरै फल फलायौ भने त्यसैमा मेरो पिताको महिमा हुनेछ र तिमीहरू मेरा चेला हुनेछौ। फल फलाउने कुरो मात्र होइन रहेछ प्रियहरू, हो धेरै फल फलाउने कुरो, धेरै फल फलाउने कुरो। प्रभु परमेश्वरको महिमा चाहिँ कहिले हुने रहेछ? जब तपाईँ र मैले हाम्रो जीवनमा धेरै फल फलाउन लाग्छौँ। 1-2 फल फलेको मात्र होइन कि, हो फलले भरपूर भएको त्यस्तो खालको बोटले त्यो किसानको बढाई हुन्छ, प्रशंसा हुन्छ, सबैले तारिफ गर्छन्। त्यस्ता खालका फल फलाउने बोटहरू, फल फलाउने हाँगाहरू तपाईँमा हुनुपर्ने हो। यसै कारण एक दुईवटा फल छ त्यति भए पुग्छ होइन रहेछ, हामीले त धेरै फल फलाउनु पर्ने रहेछ। प्रभुले बिउ छर्ने मान्छेको उखान प्रभुले भन्नुभयो नि, बाटोमाथि परेको बिउ त आकाश कापक्षले लिएर खाइदिए, ढुङ्गिनी जमिनमा परेका बिउहरू उम्रे चाँडै नै तर सुकेर गए, थिएन जरै थिएन त्यसमा। झाडीहरूको बिचमा परेका बिउहरू उम्रन त उम्रे तर ती झाडीहरूले बढ्नै दिएन, निसासिएर मारे। असल जमिनमा परेका फलहरू हेर्नुहोस् है, सबै फलले एकै नापको फल फलाएनन्। कसैले कुनै बिउले चाहिँ 30 गुणा, कुनै बिउले चाहिँ 60 गुणा, कुनै बिउले चाहिँ 100 गुणा फल फलाए। फल फलाएकै हुन्, तिनै थरीका बिउबाट फल आएको, तर एउटा बिउले चाहिँ खालि 30 मात्रै, अर्को बिउले चाहिँ खालि 60 मात्रै, अर्को बिउले चाहिँ 100 गुणा। अनि खास काम लाग्दो बिउ चाहिँ त्यो भयो जसले चाहिँ 100 गुणा फल फलायो। अनि आज प्रभु तपाईँ र मलाई 100 गुणा फल फलाउने क्रिस्चियन भएको देख्न चाहनुहुन्छ। हाम्रो जीवनमा हो, हाम्रो बोली वचन आचार व्यवहार उठाइ बसाइ हिँडाइ डुलाइमा आत्माको परिपूर्णतामा जिउने क्रिस्चियनहरू, जुनहरूद्वारा परमेश्वरको महिमा आउन सक्दछ। यसकारण तपाईँमा 30 गुणा फल आयो भन्दैमा ढुक्कै भएर नबस्नुहोस्, 60 गुणा फल आयो भन्दैमा ढुक्कै भएर नबस्नुहोस्, 100 गुणा फल प्रभुले तपाईँको जीवनबाट ल्याउन चाहनुहुन्छ। अनि यो चाहिँ कसरी हुन्छ, यो चाहिँ कसरी हुन्छ, यो आज सूचना पत्रमा तपाईँ पढ्नुहुनेछ मैले लेखेको कुरो। आजको गहिराईले भोलिको उचाइ निर्धारित गर्दछ भन्ने लेखमा त्यहाँ बताइएको छ। हामीले कसरी प्रभुको लागि फल फलाउने, कसरी हाम्रो जीवन प्रभुमा गाडिएको जीवन हुनपर्ने, हाम्रो जीवनमा प्रभुलाई हामीले अझ गहिरो प्रकारले चिन्न पर्ने, प्रभुसँग सङ्गति गर्न पर्ने, यी कुराहरू लेखिएका छन्। फल फलाउने कुराहरू हामीले यो बिर्सनु हुँदैन। तपाईँ र मैले थोरै आशिषमा सन्तुष्ट रहनु भएन। दोस्रो राजाको दोस्रो अध्यायमा हेर्नुभयो भने एलिसाको बारेमा त्यहाँ हामी पढ्छौ, एलिसा एकजना अगमवक्ता, एलियाको सेवक, एलियाको दास एलिसा। अनि एलिसाको मनमा चाहिँ एउटा ठुलो चाहना छ, एउटा ठुलो इच्छा छ उसको, ओ एलियामा भएका आत्माको दोब्बर भाग उसलाई चाहिएको छ। गिलगालबाट उनीहरू दुवैजना एलिया र एलिसा यर्दनतिर जान लागेका छन्, किनकि एलियाको अब स्वर्ग जाने समय आइपुग्यो, उसको सेवकाईको आखिरी क्षण अब आउन लागेको छ। अनि यसै कारण एलिया यर्दनतिर जान लागेको छ, अनि एलिसा पनि एलियाको पछि पछि लागेका। गिलगालबाट उनीहरू बेतेलसम्म गए, अनि एलियाले भन्दछ एलिसालाई, तिमी यहीँ बस, मलाई परमेश्वरले बेतेलसम्म बोलाउनु भएको छ। एलिसा एलियालाई छोड्न मान्दैन, नै म तपाईँलाई छोड्दिनँ, म तपाईँकै सँगमा रहन्छु। बेतेलमा पनि अगमवक्ताहरू थिए, बेतेलको स्कुलमा, अगमवक्ताहरूको स्कुलमा। अनि त्यहाँ अगमवक्ताहरूले के भन्यो भनेदेखि एलिसालाई, थाहा छ तिमीलाई, तिम्रो मालिकलाई त प्रभुले उठाएर लैजानुहुन्छ, अनि तिमी त एक्लै छोडिन्छौ, हामी पनि त अगमवक्ताहरू नै हौ, हामी यहाँ अगमवक्ताहरूको स्कुलमा तालिम पाइराखेका छौ, हामीसँगै बस तिमी, नभए तिमी एक्लै छोडिन्छौ। अनि ती अगमवक्ताहरूले, बेतेलका अगमवक्ताहरूले एलिसालाई रोक्ने कोसिस गरे, एलिसाले नै नै म त एलियालाई मेरो गुरुलाई छोड्नै सक्दिनँ। अनि यरिहोमा गए, यरियोका अगम वक्ताहरूले पनि एलिसालाई त्यसरी नै भने, हामीहरू पनि त अगम वक्ता हौ नि, तिमी पनि अगम वक्ता हौ, हामीसँगै बसौ, नभएदेखि तिमीलाई गुरुलाई परमेश्वरले आज उठाएर लैजानु हुनेछ भने तिमी एक्लै छाडिनेछौ। तर पनि एलिसाले भन्दैछ नाइ, बरु म एक्लै रहला, तर एलियाको आत्माको दोमन भाग लिएर म रहन्छु। थुप्रै अगमवक्ता साथीहरूसँग यति 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 मात्रै पवित्र आत्माको यति मात्रै भाग लिएर म बस्न चाहन्न, बरु म एक्लै रहन्छु। मेरो गुरुले मलाई छोडेर जानुभयो भने पनि म एक्लै रहन्छु, तर मेरो गुरुसित भएको आत्माको दोब्बर भाग भएर लिएर जान चाहन्छु। गिलगालबाट बेतेलमा गए, बेतेलबाट यरिहोमा गए, यरिहोका अगमवक्ताले रोक्ने कोसिस गरे र पनि एलिसा मानेन। अनि यर्दन तरेर गएपछि अनि त्यहाँदेखि एलियाले सोध्दछन्, भन मैले तिम्रो लागि के गर्नु, तिमी के चाहन्छौ भन्दाखेरि एलिसाले भन्दछ, तपाईँमा भएको आत्माको दोब्बर भाग मलाई चाहियो। अनि एलियाले भन्दछ, तिमीले त बडो गाह्रो कुरो माग्यौ नि, जति मसित छ त्यति त म दिन सक्ने थिएँ, दोब्बर भाग माग्छौ, मसित त कसरी हुन सक्छ, मसित जति छ त्यति म दिन सक्छु, दोब्बर भाग त म कसरी दिन सक्छु, तर पनि यदि तिमीले मलाई माथि जाँदै गरेको देख्यौ भने यो कुरो हुन सक्नेछ। अनि त्यस समयदेखि एलिसाले एकपल्ट पनि आँखा चिम्म गरेन, एकोहोरो हेरिरह्यो, एलिसाले एलियालाई एकोहोरो हेरिरह्यो, एकछिन पनि आँखा चिम्म गरेन। किनकि आँखा चिम्म गर्दै बेलामा मेरो गुरु सर्तकै हाल्नु भयो भनेदेखि त मैले गुरुलाई देख्न सक्ने छैन गएको। अनि उसलाई भन्छ, नाइ, मैले दोब्बर भाग पाउनु हो भनेदेखि मेरो गुरुलाई मैले हेरिरहनु पर्छ। हेरिरह्यो हेरिरह्यो हेरिरह्यो। अनि जब अग्निमय रथ आएर एलियालाई उठाएर लग्यो, अनि एलियाले आफ्नो खास्टो तल झारिदियो एलिसालाई, अनि एलिसाले एलियाको खास्टो पायो, आफ्नै लुगा च्यात्यो उसले, अनि आफ्नो गुरुको खास्टो ओढ्यो। अनि एलियाले एलिसालाई भने जस्तै नै एलिसाले दुईबर आत्माको भाग पायो। भाइ बहिनीहरू, आज त्यस प्रकारले प्रभुले तपाईँ अनि मलाई आत्माको दोब्बर भाग दिन चाहनुहुन्छ। ओ, आज तपाईँ र मलाई आत्माले भरपूर गर्न चाहनुहुन्छ परमेश्वरले, जसरी एलिसालाई गर्नुभयो त्यस्तै नै। तर यदि तपाईँ अनि म चाहिँ बेतेलमा भएको अगमवक्ताहरू जस्तै, यरिहोमा भएको अगमवक्ताहरू जस्तै, हामीलाई यति भए पुग्छ, योभन्दा बढी चाहिएन भनेर बस्छौँ भनेदेखि, एलियाको पछि हिँड्दैनौँ भनेदेखि हामीले दोब्बर भाग आत्मा पाउन सक्दैनौँ। तपाईँ र म यसको लागि तयार हुन पर्यो, अघि बढ्न पर्यो, तपाईँ र म अघि बढ्न पर्यो। लौदिकियाको मण्डलीको जस्तो हुनु भएन। लौदिकियाको मण्डलीका भाइ बहिनीले के भन्थे भनेदेखि, अरे प्रकाशको तेस्रो अध्यायमा पढ्छौँ अनि म शेष गर्छु। अब प्रकाशको तेस्रो अध्यायमा लौदिकियाका मण्डलीका भाइ बहिनीले के भन्थे, 17 पदमा हामी पढ्छौँ, प्रकाश 3:17, म धनी छु, मसँग धन सम्पत्ति छन्, मलाई केही कुरोको खाँचो छैन भने तिमीले भनेको हुनाले, र तिमी दुखी अभागी गरिब अन्धा र नाङ्गो छौ भने तिमीले थाहा नपाएको हुनाले। कति डरलाग्दो खालको कुरो हो कि, लौदिकियाका मण्डलीका भाइ बहिनीहरू उनीहरू के भन्थे भनेदेखि, म धनी छु, मसँग धन सम्पत्ति छन्, मलाई केही कुरोको खाँचो छैन, त्यसरी भन्थे उनीहरू। हामी कहीँ ज्ञानेश्वर मण्डलीले पनि त्यसरी भन्न त थालेका छैनौ। हामीले स्वर्ण महोत्सव मनायौं, प्रभुले कति धेरै आशिष दिनुभयो, यति राम्रो भवन हामीलाई दिनुभएको छ परमेश्वरले, कति धेरै भाइ बहिनीहरू छन् अमेरिका, हजारौंका संख्यामा सदस्यहरू दिएका छन्, पवित्र आत्माको भरपूरी पाएका छौ हामीले, अन्य भाषामा प्रभुको स्तुति प्रशंसा गर्न सक्छौ, आत्माका वरदानहरू प्रभुले हामीलाई दिँदै हुनुहुन्छ, मण्डलीमा सबै प्रकारका आशिषहरू, रुपियाँ पैसाको अभाव छैन, दशौं अंश दिने कुरोमा हामी विश्वास योग्य बन्न लागेका छौ, सुसमाचार प्रचारको काम पनि भइराखेकै छ, मण्डलीमा अरू कुराहरू पनि भइराखेको छ, अनि हामी एक प्रकारले हामी धनी छौ, हामीलाई कुनै कुरोको आवश्यकता छैन भनेर लौदिकियाका मण्डलीका मानिसहरूले जस्तै नै प्रभुलाई चाहिँ धोका दिएर बाहिर राखेका छौँ क्या, हामीले आशिष चाहिँ अनुभव गरिराखेका छौँ, आशिष दिनुहुने प्रभुलाई चाहिँ धोका बाहिर राखेका छौँ, अनि धोका बाहिरबाट येशू प्रभु गजगचाउँदै हुनुहुन्छ अनि भन्नुहुन्छ, हेर म ढोकामा उभिएर गजगचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र आउनेछु, त्यससँग भोज खानेछु, अनि त्यसले मसँग भोज खानेछ। भाइ बहिनीहरू, आशिष चाहिँ थुप्रै हामीसित छ, प्रभुले दिनुभएको आशिष चाहिँ थुप्रै छ हामीसित, अनि हामी आशिष पाएर त्यसैमा नै मख परेका छौँ, भित्र रमाइराखेका छौँ, हालेलुया स्तुति प्रशंसा गरिराखेका छौँ, ढोका चाहिँ बन्द गरिदिएका छौँ, अनि ढोका बाहिर येशू प्रभु चाहिँ गजगचाउँदै हुनुहुन्छ, मलाई पनि भित्र आउन देऊ न, मलाई पनि भित्र आउन देऊ न, आशिष चाहिँ आफै लिऊ, आशिष दिने प्रभुलाई चाहिँ ढोका बाहिर राखिदिऊ। आज त्यस्तो अवस्था तपाईँ मेरो भाइ बहिनीहरू हो, हामीलाई आशिष मात्र चाहिएको होइन, हामीलाई आशिष दिने प्रभु नै चाहिएको, किनकि आशिष दिने प्रभु हामीसँग हुनुभयो भने यो आशिष खत्तम भएर जान्छ, अरू ताजा आशिषहरू ताजा आशिषहरू ताजा आशिषहरू प्रभुले हामीलाई दिनु। अस्ति बिहिबारको दिन मात्रै हामीहरू फुल टाइम वर्कर्सहरूको हाबेको वनभोज थियो अनि हामीहरू गएका थियौँ, अनि हाम्रो एल्डर गुरुबाहरू महेश दाजु अनि अशोक दाजु अनि हामी बसेर कुरा गर्न लागेको थियौँ, उहाँहरूसँग मैले एउटा कुरा गर्न लागेको थिएँ यो प्रकाशित तेस्रो अध्यायकै, अनि त्यो भनेर म शेष गरौँ। प्रकाशित तेस्रो अध्यायमा प्रभुले भन्नुभएको कुरो चाहिँ बीस पदमा, हेर म ढोकामा उभिएर गजगचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र आउनेछु र त्यससँग भोज खानेछु र त्यसले मसँग भोज खानेछ। अनि हाम्रो अभाग्य चाहिँ हामीले ढोका खोलिदियौँ, येशु प्रभु भित्र आउनुभयो, येशु प्रभु हामीसँग भोज खाँदै हुनुहुन्छ, अनि हामी येशु प्रभुसँग भोज खान लागेका छौँ। यो बस्ने आएर यो सेवा संगति यो त भोज हो नि, प्रभुका आशिषहरू हामीले पाइराखेका छौँ, अघि स्तुति प्रशंसा आराधना गरिराखेको त कति आनन्द कति खुसी कति रमाहत हामीहरूलाई अहिले प्रभुको वचनबाट सुनिराखेका छौँ, यो त भोज हो नि हाम्रो लागि, कति आशिषका कुराहरू। तर भाइ बहिनीहरू, हाम्रो क्रिस्चियन जीवन चाहिँ खालि यहीसम्म मात्र होइन, हो सन्चबारै पछि हामी जानुपर्छ, घरेलु सङ्गतिमा जानुपर्छ, रमाइलो गर्नुपर्छ, स्तुति प्रशंसा गर्नुपर्छ, प्रभुको वचन सुन्नुपर्छ, आशिष थुपार्नुपर्छ, त्यति मात्र होइन, प्रभुको इच्छा त्यति मात्र होइन, अझै एउटा इच्छा छ, अनि त्यो चाहिँ के हेर्नुहोस् है, एक्काइस पदमा के लेखेको छ, जसले जित्छ त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी मैले पनि जिते र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। खालि प्रभुसँग भोज खाएर रमाइलो गर्ने, क्रिस्टिय जीवनको आनन्दहरू उपभोग गर्ने, ओ आनन्द मनाउने, खुसी मना, त्यति मात्र होइन रहेछ प्रियहरू, प्रभुको इच्छा त यो छ, हामी प्रभुसँग उहाँको सिंहासनमा बसेर राज्य गर्ने, अधिकार गर्ने, प्रभुको इच्छा त यो तपाईँ र मेरो लागि। तर यो त तिनीहरूको लागि मात्रै हो जुनहरू लडाई गरेर जित्छन्, जित्नेहरूको लागि मात्रै हो। यदि तपाईँ लडाइँ नै गर्न चाहनुहुन्न, यतिकै यही जीवन नै रमाइलो छ, खुसीको छ, आनन्दको जीवन छ, यसैमा नै ढुक्कै बस्नुहुन्छ भनेदेखि ठिकै नै छ। तर तपाईँ प्रभुसँग यदि राज्य गर्न चाहनुहुन्छ, प्रभुको सिंहासनमा बसेर राज्य गर्न चाहनुहुन्छ भने प्रभुले भन्नुभयो, मैले जिते अनि म पिताको सिंहासनमा बसेर उहाँसँग राज्य गर्दछु। तपाईँ पनि प्रभुसँग राज्य गर्न चाहनुहुन्छ भने तपाईँले जित्न पर्यो, जित्न पर्यो, तपाईँले लडाई लड्न पर्यो। अनि यो त बाँकी नै छ, यो त बाँकी नै, अनि म यही नै शेष गर्छु अब। तर मैले भन्न चाहेको कुरो तपाईँहरूलाई के भनेदेखि, प्रभुले तपाईँलाई जति आशिष दिँदै हुनुहुन्छ त्यसको लागि प्रभुलाई धन्यवाद, प्रभु धन्यवाद, धन्यवाद, धन्यवाद। तर ढुक्कै बस्ने कुरो होइन रहेछ है, किनकि योभन्दा अझ धेरै आशिष प्रभुले तपाईँ र मेरो लागि राखिदिनु भएको छ। यसकारण त्यो आशिष पाउनका लागि हाम्रो 2008 सालमा हामी भन्नेछौँ प्रभुलाई, प्रभु 2007 सालसम्म दिनुभएको आशिषहरूको लागि धन्यवाद, तपाईँलाई स्वर्ण महोत्सवको वर्ष सिद्धि हो हाम्रो, अब हामीहरू अघि बढेर जाने वर्ष आयो, अनि म तपाईँसँग अघि बढ्नलाई तयार छु, मूल्य चुकाउनलाई तयार छु, सुविधाको जीवन, भोज खाएर भित्र आनन्द गरिरहने जीवन मात्र होइन कि, गएर प्रभुको निम्ति लडाई गर्ने जीवन, सङ्घर्षमा लाग्ने जीवन, म विजयी भएर तपाईँसँग तपाईँको सिंहासनमा बसेर राज्य गर्न चाहन्छु। कतिजना भाइ बहिनीहरू आज त्यस प्रकारको चाहना छ, कतिजना भन्नुहुन्छ प्रभु 2008 सालमा म मूल्य चुकाउनलाई पनि तयार छु, जतिसम्म तपाईँले मलाई दिनुभएको छ यसको लागि धन्यवाद, तर यति नै मलाई पुग्दैन, अझै अझै अझै। मैले 2-3 वर्ष अगाडि होला मैले भनेको, पेप्सी कोलाको एडभर्टाइज गर्दै बेलामा अमिताभ बच्चन हो कि तेन्दुलकर हो उसले भनेको कुरो, ये दिल मागे मोर, ये दिल मागे मोर, यतिले पुग्दैन मलाई अझै चाहिन्छ। मोर भनेको चाहिँ अङ्ग्रेजी शब्द, मच मोर, योभन्दा अझै बढी भनेको, ये दिल मागे मोर। पेप्सी कोला खान पिउनेले 2-3 सुर्क पिएपछि अझै चाहियो अरे, पवित्र आत्मा पिउनेहरूले भइगयो प्रभु यति, होइन हामीले योभन्दा बढी चाहियो, ये दिल मागे मोर। आज कतिजनाको हृदयमा त्यस्तो चाहना छ, प्रभु यतिसम्म तपाईँले मलाई आशिष दियो, म मूल्य चुकाउनलाई तयार छु, बदलिएको जीवन जिउनलाई तयार छु, क्रुसको बाटोमा हिँड्नलाई तयार छु, दुःख कष्ट सङ्कष्ट झेल्नलाई तयार छु, प्रभु मलाई यति नै पुग्दैन, योभन्दा अझ बढी आशिष मलाई चाहिएको छ। कतिजना भन्नुहुन्छ, आफ्नो आँखा चिम्म गर्नुहोस् अनि प्रभुलाई भन्नुहोस्, प्रभु म यसको लागि तयार छु। उठ्नुहोस् तपाईँ, यदि तपाईँलाई प्रभुमा यो समर्पणको जीवन तपाईँ जिउन चाहनुहुन्छ भने, अरूहरू उठ्दैछन् यसकारण म उठ्छु भन्ने होइन, उठ्नुहोस् तपाईँ यदि तपाईँ भन्नुहुन्छ प्रभु मलाई यति जीवनले पुग्दैन, योभन्दा अझ बढी मलाई चाहिएको छ। प्रार्थना गर्न पर्दैन, अहिले प्रार्थना गर्न पर्दैन, तपाईँ उठ्नुहोस्, उठ्नुहोस्। अनि म भन्छु तपाईँलाई, अब तपाईँले प्रभुलाई भन्नुहोस्, प्रभु यहाँसम्म तपाईँले मलाई आशिष दिनुभयो, 2008 सालमा म जान लागेको छु, अब तपाईँले मलाई 2008 सालमा अझ ठुला आशिषहरू दिनुहोस्, अनि म तपाईँको महिमा, तपाईँको महिमा गर्न सकौँ। यदि यो भन्नुहुन्छ भने आफ्नो लागि प्रार्थना गर्नुहोस्, हामीलाई, हामीलाई होइन मलाई, मेरो लागि, अनि तपाईँ छोटो गरिकन प्रार्थना होस्, लामो प्रार्थना गर्ने आवश्यकता छैन, छोटो प्रार्थना होस्, आउनुहोस् मुख खोलेर प्रभुलाई आफ्नो जीवन दिनुहोस्।
प्रभु हामीले चढाएको समर्पणको प्रार्थना तपाईँले सुन्नु भएको छ. हामी धन्यवाद चढाउँछौँ यो भजनद्वारा पनि हामीले तपाईँमा आफै आफैलाई समर्पण गरेका छौँ. हामी आफै आफैलाई तपाईँको हातमा दिएका छौँ. 2007 सालसम्म तपाईँले हामीलाई डोर्याउँदै ल्याउनु भयो. अब 2008 सालमा पनि तपाईँ हाम्रो अघि अघि जाँदै हुनुहुन्छ अनि हामी तपाईँलाई पछ्याउँदै हिँड्नेछौँ. जति आशिष हामीले पाएका छौँ त्यसको लागि तपाईँलाई धन्यवाद. तर प्रभु हामीलाई यतिले पुग्दैन, अझै धेरै अझै धेरै अझै धेरै आशिष हामीलाई दिनुहोस् तपाईँले. अनि आत्माको परिपूर्णतामा हामी तपाईँको सेवा गर्न सकौँ. हाम्रो यो प्रार्थना सुन्नुहोस्. हामी यहाँबाट बिदा हुन्छौँ. हाम्रो सँगमा हुनुहोस् अनि आज हामीले आफै आफैलाई तपाईँको हातमा समर्पण गरेका छौँ. यो 2008 सालको पहिलो सञ्चबारी सेवामा हामीले आफै आफैलाई तपाईँको हातमा दिएको छौँ. अनि यो कुरो हामीलाई सम्झाइराख्नुहोस्. हामी तपाईँको बाटोदेखि अल्म लिएर बरा लिएर अरू बाटोमा नहिँडेका हौँ. तपाईँले हामीलाई आशिष दिनुहोस्, आत्माको अभिषेक हामीलाई दिनुहोस् भने बिन्ती चढाउँछु. येशु प्रभुको नाममा अनि प्रभु येशु ख्रिस्टको अनुग्रह, परमेश्वर पिताको प्रेम अनि पवित्र आत्माको संगति हामी सबैजनासँग सदा सर्वदा रहुन्. आमेन. सबैलाई जय मसीह.